بجے سے مذاکرہ راؤنڈ ٹیبل اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل
السلام علیکم سامعین شہناز عزیز حاضر ہے آج کی راؤنڈ ٹیبل کے ساتھ ہماری پروڈیوسر فائزہ بخاری ہیں اور انجینئر ہمارے پیٹر ہنٹلی ہیں ہمارا آج کا موضوع اس راؤنڈ ٹیبل کا ہے کہ عورتوں کے خلاف تشدد کو منظم طریقے سے کیسے ختم کیا جا سکتا ہے
لیکن اب کی بار تو اس نے میرے سارے بال اتار دیے کٹر کا ڈھکن میرے سر پہ مارا اس نے اور نوکروں نے مجھے پکڑا اور اس نے میرے بال سارے اتار کے جلائے میرے کپڑے لہو لوہان مجھے پائپ سے باندھ کے اس نے پنکھے سے لٹکا رہا تھا اتنا اس نے میرے اوپر ظلم کیا ہے اتنا ظلم کیا ہے کہ میں بتا نہیں سکتی پتہ نہیں کس طرح میں اگلے دن صبح پہنچی ہوں وہاں سے نکل کے میں کانا تھانے میں گئی ہوں سارا دن میں نے وہاں اپنا ضائع کیا وہ لوگ مجھ سے پیسے مانگ رہے ہیں
تو سمین یہ اسما عزیز کی آواز ہے یہ ٹویٹر پر بہت زیادہ یہ ویڈیو موجود ہے جس میں اسما یہ بات کرتی نظر آتی ہیں ان کی تصویریں بھی ہیں اور ظاہر ہے کہ ویڈیو ہے تو آپ دیکھ سکتے ہیں کہ ان کا سر جو ہے اس کے بال جو ہے مونڈ دیے گئے ہیں تو یہ بہت ہی دردناک واقعہ ہے اور جیسا کہ اسما نے آخر میں کہا کہ پولیس نے رپورٹ درج کرنے سے انکار کر دیا اس میں ایک مثبت بات یہ ہوئی کہ اس میں جب اتنا ہر طرف شور مچ گیا ہے اس پہ سوشل میڈیا کا جب بھی بات ہوتی ہے میں ہمیشہ یہ کہتی ہوں کہ کم از کم سوشل میڈیا کا فائدہ یہ ہوا ہے کہ بہت سی ایسی چیزیں ہائی لائٹ ہو جاتی ہیں جو کہ پہلے لوگوں کی طرف نظر ہی نہیں جاتی تھی تو اس کے بعد پنجاب کی حکومت نے اسے رابطہ کیا پولیس نے رابطہ کیا بلکہ پولیس ٹویٹر پر خود پولیس کا جو دفتر ہے اس کے بھی سٹیٹمنٹ ہیں ہم آج بات کریں گے اس میں ہم نے شہباز گل صاحب کو بلایا جو اسپوکس پرسن ہے چیف منسٹر پنجاب کے کچھ دیر میں ان سے بات کرتے ہیں لیکن ہمارے ساتھ موجود ہیں عظمیٰ نورانی صاحبہ کو چیئر پرسن ہے پاکستان کے انسانی حقوق کے کمیشن کی ثانیہ سعید معروف ایکٹر اور ایکٹیوسٹ ہیں خواتین کے حقوق پہ کام بھی کرتی ہیں بات بھی کرتی ہیں جویریہ صدیق جو ہیں ٹی وی ہوسٹ ہیں اینکر ہیں اور یہ ان سرگرم کارکنوں میں سے یا ایکٹیوسٹ میں سے ایک ہیں جنہوں نے شروع اس ویڈیو کو ڈالا اور اس پہ مسلسل پھر چیف منسٹر کے دفتر سے بھی وہ رابطے میں رہیں اور اس کے بھی جوابات بھی پوسٹ کرتی رہیں اور آج ہمارے اس پروگرام میں موجود ہیں جامی معروف فلم میکر ہیں نوجوان فلم میکر ہیں ان کی والدہ جو ہیں قرۃ العین بختیاری وہ خود بھی ایک عورتوں کی اور انسانی حقوق کی ایکٹیوسٹ ہیں مہناز رحمان ریجنل ڈائریکٹر ہیں عورت فاؤنڈیشن کی یہ سب لوگ آج کے پروگرام میں ہمارے ساتھ شامل ہوں گے لیکن میں سب سے پہلے جویریہ سے کہوں گی جویریہ صدیق سے کیونکہ جویریہ نے اصل میں تو میں نے بھی جو سب سے پہلے ٹویٹر پہ دیکھا جویریہ کو ہی دیکھا تو جویریہ السلام علیکم آپ کو جویریہ
جی وعلیکم السلام
اور میں چاہوں گی کہ ہمارے تمام مہمان باقی بھی اگر ساتھ ہی آ جائیں ان کو تاکہ وہ بات چیت میں شامل ہو سکیں تو میں عظمیٰ نورانی صاحبہ کا ثانیہ سعید کا جویریہ کا بہت شکریہ ادا کرتی ہوں پروگرام میں آنے کے لیے آپ سب ہمارے ساتھ موجود ہیں اور آپ لوگوں کی گفتگو میں جب بھی چاہیں شامل ہو سکتے ہیں اس میں یہ کوئی ضروری نہیں کہ آپ کسی بھی جگہ کسی بات کا جواب دینا چاہیں جویریہ مختصراً تھوڑا سا بتائیے کہ آپ نے وہ تو ڈالی ویڈیو وغیرہ اچھا جویریہ کا فون ڈراپ ہو گیا دوبارہ ہم انہیں ملا رہے ہیں لیکن شہباز گل صاحب ہمارے ساتھ ہیں شہباز صاحب باقی ہمارے ساتھ جو لوگ ہیں آپ نے نام تو سنے ہوں گے اور آپ نے کیونکہ آپ کو مجھے پتا ہے مصروف ہیں لیکن میں چاہوں گی جتنی بھی دیر آپ رکنا چاہیں آپ ہمارے ساتھ رکیں کئی سوال آپ سے لوگ پوچھنا چاہیں گے تو تھوڑا سا آپ ہمیں بتائیے بہت تعریف ہو رہی ہے آپ کے اس کی جس طرح کا سوئفٹ ایکشن لیا اور آپ بھی انوالو رہے لیکن بات یہ ہے کہ ہر عورت کی تو یہ استطاعت نہیں ہے کہ وہ آپ لوگوں تک پہنچ سکے تو کیا طریقہ ہو سکتا ہے ایک عام عورت کے لیے مطلب ایک ایسی جو پڑھی لکھی بھی نہ ہو کس طرح وہ آپ لوگوں سے رابطے میں آئے شہباز گل صاحب
شکریہ سب سے پہلے تو بہت بات کرنے کے لیے پرابلم دیکھا جو کہ بہت ہی افسوسناک عمل ہے جو کہ بہت ہی افسوسناک حقیقت ہے جس کسی صورت کوئی بھی بادشاہ یا پسند کر سکتا ہے نہ افیکٹ کر سکتا ہے نہ اپریشیٹ کر سکتا ہے अब ये हमारे काम भी है ये प्रॉब्लम
शहबाज साहब थोड़ा सा फोन का रुख बदल के देखेंगे, बहुत आवाज जो है ना खत कम आ रही है, तो शायद हो सकता है थोड़ा रुख बदलने से बेहतर हो जाए फोन का आपकी। जी शहबाज जी अब फरमाइएगा।
तो मैं बता रहा हूँ जी कि मैं आपको बता रहा हूँ कि ये एक अनफॉर्चुनेट
शहबाज साहब मैं क्या हम आपको दोबारा फोन कर लें? शहबाज साहब हम आपको दोबारा कॉल करें, लाइन इतनी खराब है और आपकी मौजूदगी इतनी जरूरी है कि मैं चाहूंगी कि आपको हम दोबारा लें फोन पर। जी हम दोबारा करते हैं जी। अच्छा उस्मान नूरानी साहबा, आपने तो जाहिर है आप इस केस को देख ही रही हैं और आप बहुत एक्टिव हैं इन मसाइल में, थोड़ा सा सबसे पहले मैं आपसे एक जायज़ा जानना चाहूँगी कि गुज़िश्ता सालों में तशद्दुद के वाकयात में कमी आई, ज़्यादती आई, क्योंकि एक अवेयरनेस तो बहरहाल इस लिहाज से पैदा हुई है कि ये वाकये हाईलाइट होने लगे हैं, रेप के वाकयात, ज़्यादती के वाकयात जो भी हैं, लेकिन इससे पहले तो ये मंजर आम पर ही नहीं आते थे, घरों में दबके रह जाते थे। तो क्या तब्दीली नज़र आती है आपको फ़र्ज़ कीजिए गुज़िश्ता एक साल से?
देखिए अगर आप तब्दीली की बात करती हैं इन द सेंस के कानून साजी की बात करेंगे तो उसमें बहुत पेशरफ हुई है और बहुत सारे नए कवानीन आए हैं औरतों के तहफ्फुज़ के लिए, लेकिन जहां तक उस कवानीन का असर पड़ना चाहिए और जो उसकी इम्प्लीमेंटेशन होना चाहिए उन कवानीन जो औरतों के तहफ्फुज़ के लिए बने हैं, वो प्रोसेस में बहुत ज़्यादा कमी है, बहुत स्लो पेस है और ये नजर आता है कि कानून बनाना कोई इतना मरहला नहीं है, लेकिन उसको उसके लाए अमल में लाना एक बहुत बड़ा चैलेंज बन गया है हम सब के लिए। और औरतें जो हैं वो उनको प्रोटेक्शन नहीं मिल रहा है। वायलेंस अगर आप कहेंगे आई वुड से कि किसी तरह से कम नहीं हो रहा है, हर लेवल पर वायलेंस है औरतों के खिलाफ और ये बढ़ेगा, कम नहीं होगा, इसीलिए कवानीन की भी जरूरत पड़ी है। जैसे 2010 में हमने बनाया था कानून एक, क्योंकि अब इतनी बड़ी तादाद में जब औरतें वर्कफोर्स में आएंगी तो उनको तहफ्फुज़ चाहिए होगा, इसीलिए एक प्रोटेक्शन अगेंस्ट सेक्शुअल हरासमेंट एट द वर्कप्लेस एक्ट बना था 2010 में। फॉर दिस वेरी रीजन दैट नाउ वुमेन अब घर में नहीं बैठी है, अब औरतें जो है वर्कफोर्स में बड़ी तादाद में आ रही हैं, तो ये कानून इसीलिए लाया गया था। तो हमें ये सारी चीजें मद्देनजर रखते हुए कानून साजी हुई है। जहाँ तक तशद्दुद का सवाल है, घरेलू तशद्दुद जो है या डोमेस्टिक वायलेंस जिसे कहते हैं, उसके लिए भी कानून बना है, पंजाब में भी बना है और सिंध में ये हमेशा पहल की है, और सिंध में जो बना था डोमेस्टिक वायलेंस एक्ट 2003, और ये हम तंजीमों की डिमांड थी कि औरतें जो हैं घरेलू तशद्दुद को भी हमें इसको एक क्रिमिनल एक्ट क्रिमिनलाइज करना चाहिए है, क्योंकि जब तशद्दुद बाहर होता है तो हम उसको एक क्रिमिनल एक्ट की तरह देखते हैं, लेकिन जब घर की चार दीवारी में होता है हम उसको कहते हैं कि घरेलू मामलात हैं। लिहाजा हमने तो इसके लिए कानून साजी की, हमने पेशरफ की, लेकिन 2013 से कानून बना है, 2019 आ गया है, लेकिन अभी तक मेरे ख्याल से शायद एक आज के जो है इस कानून के तहत रजिस्टर हुआ होगा, नहीं तो ये कानून जो है कहीं डिलीवर नहीं कर रहा है। इसी तरह पंजाब में भी आया है कानून, पंजाब प्रोटेक्शन ऑफ वुमेन अगेंस्ट वायलेंस एक्ट 2016 में, वहाँ पर भी उन्होंने वो एक्ट आई वुड से कि इट वॉज मोर doable, उन्होंने अथॉरिटी पर प्लीज क्राइम कर दी, जो पंजाब वुमेन प्रोटेक्शन अथॉरिटी है, ہیلپ لائن کریٹ کیے ہیں, یہ ساری چیزیں کی ہیں, وائلنس اگینسٹ ویمن سینٹرز بنایا گیا. تو انہوں نے پھر بھی اس قانون کے تحت کافی ساری چیزیں کی, لیکن فلم میں ہم نے یہ نہیں دیکھا. تو مطلب وائلنس جو ہے, جیسے آپ نے ابھی اسما کے کیس میں دیکھا کہ کتنا بروٹل فارم ہے کہ عورت کو اس طرح سے اس کو ذلیل کرنا کہ اس کا بال اتار دینا اور اس کو سب کے سامنے اس کو دنگا کر دینا اور اس کو یعنی ذلیل کرنا ہے نا, ایکٹ آف سبجوگیشن جو ہوتا ہے, جو ڈومیسٹک وائلنس میں دیکھا گیا ہے, وہ اس کے ہسبینڈ نے اس کے ساتھ کیا. اور وہ اس نے جو وہ اسے انلیگل ایکٹ یا رانگ ایکٹ کرانا چاہتا تھا وہ نہیں کرنا چاہ رہی تھی. تو ہمارے یہاں مطلب ہم جب شادیاں ہوتی ہیں عورتوں کی, تو ہمارے یہ سمجھتی ہوں کہ اب ہماری ملکیت ہے اور جو ہماری مرضی ہے چاہے تو ہم اس کے ساتھ کر سکتے ہیں. اور میں ایک ایمبولینس شیلٹر بھی چلاتی ہوں پناہ کے نام سے, اور میرے پاس جب خواتین آتی ہیں جب وہ تشدد سے بالکل یعنی اگر لاسٹ شور اپنے گھر چھوڑ کر ان کو نکلنا پڑتا ہے, تو بہت دفعہ کمپلین ان کے یہی ہوتے ہیں اپنے ہسبینڈ کے خلاف کہ وہ ان سے پروسیکیوشن کراتے ہیں. اور آپ جو جرائم مطلب جو جس سے وہ گزرتی ہیں آپ سوچ نہیں سکتے ہیں کتنے ہارفک ہوتے ہیں جو ان کے ساتھ کرائم کمٹ کیے جاتے ہیں. تو پہلے جب مطلب جب عورت گھر سے نکلتی ہے, انفارچونیٹلی جیسے میں نے کہا قانون سازی تو ہو گئی ہے لیکن سپورٹ اسٹرکچر جو ہیں ان میں کوئی اویئرنیس نہیں ہے, چاہے وہ پولیس ہے چاہے وہ کرمنل جسٹس سسٹم پورا آپ دیکھ لیں, جڈیشری ہے.
صاحب سے بات کر لیں, اس کی وجہ یہ ہے کہ شہباز گل صاحب جو ہیں وہ ان کو جلدی جانا تھا. عظمیٰ صاحبہ سے میں تھوڑی سی دیر کہوں گی کہ کیونکہ بہت سے ڈسکشن میں ایسے سوالات ہیں جن کا عظمیٰ صاحبہ ہی جواب دے سکتی ہیں. تو لیکن شہباز صاحب ہمارے ساتھ موجود ہیں. جی شہباز صاحب, میں آپ سے یہ جاننا چاہوں گی کہ اس میں پولیس پہلے نہیں تھی لیکن پولیس نے بڑا پھر ایکشن لیا, کافی پکڑ بھی لیا نوکر کو بھی اور ان صاحب کو بھی, تو آپ کا دفتر اس میں انوالو ہوا یا پولیس کا یہ کام کیا پولیس نے؟ شہباز صاحب
جی دیکھیے, جیسے یہ انفارمیشن ہمیں ملی وزیر اعلیٰ آفس میں, تو میں نے وزیر اعلیٰ پنجاب جناب سردار عثمان گلزار صاحب سے بات چیت کی ہے اور انہوں نے مجھے فوری طور پر اس پہ کاروائی کرنے کے احکامات دیے. تو اسی ٹائم میں نے سی سی پی لاہور جو ہمارے چیف پولیس آفیسر لاہور ہیں, پولیس چیف ہیں لاہور کے, ان سے بات کی, صاحب کمشنر لاہور سے بات کی, اور اسی ٹائم ہم نے جو وکٹم کی ان کے ساتھ بات چیت کی, ان کو اپنے ہم نے ان کو کانٹیکٹ کیا, ان کو اپنے پاس بلایا اور اتنے ساتھ ہم نے پولیس کو بلایا, کمشنر صاحب کو بلایا اور ہم نے وہاں بیٹھ کے سب سے پہلے تو میں نے انہیں ڈیبریف کیا ان کے رائٹس کے بارے میں, ان کی ان جو اسٹیٹ کی ریسپانسبلٹیز ہیں, ان سے ان کے ساتھ یہ جو حادثہ ہوا اس میں اسٹیٹ میں جو ریسپانسبلٹیز پوری کرنی ہے, ان کو پروٹیکٹ کرنا ہے, ان کی سیفٹی کو انشور کرنا ہے, انہیں جسٹس لے کے دینا ہے, وکٹم کی سائڈ پہ کھڑے ہونا ہے, ان کو میں نے خود سے ڈیبریف کیا. اس کے بعد میں نے انہیں کہا کہ جو بھی آپ کے سوالات ہیں تو جو بھی آپ بتانا چاہتے ہیں پولیس چیف بیٹھے ہوئے ہیں انہیں بتائیے. تو انہیں کچھ چیزیں تھیں کہ جیسے ان کی جو مقدمہ درج ہوا تھا اس میں ان کے خیال میں کچھ ایسی چیزیں تھیں جو اور ہونی چاہیے تھی اور وہ اتنی ڈیٹیل میں تھی.
اچھا شہباز صاحب, میں یہاں میں نے شروع میں جو بات پوچھی تھی آپ سے, کیونکہ یہ کیس تو کافی ڈیٹیلز لوگوں نے پڑھ لی تو مجھے معلوم ہے کہ آپ لوگ کے ایکشن کی تو ایمنسٹی انٹرنیشنل نے بھی تعریف کی ہے, لیکن جیسا کہ ایمنسٹی نے لکھا ہے کہ صرف ایک کیس کی بنیاد پہ ایک فیصلہ ایک نظام کا نہیں کیا جا سکتا, تو اس میں بہت زیادہ ایک منظم چینج کی ضرورت ہے. تو میں آپ سے پوچھنا چاہوں گی کہ ابھی عظمیٰ صاحبہ پہ بات کر رہی تھی, عظمیٰ نورانی صاحبہ, کہ پنجاب میں کئی امپلیمنٹیشن نظر آیا لیکن قانون پنجاب میں پاس نہیں ہو سکا ایک, تو کیا آپ لوگوں کی حکومت کوشش کرے گی کہ ان تمام قوانین کو جو موجود ہیں ان کو بہتر کیا جائے اور جو پہلے بل پاس نہیں ہو سکا تھا اس کو پاس کروایا جائے؟
دیکھیے میں نے جیسے پہلے کہا کہ 23 سال پہلے تحریک انصاف کے جو قائد ہے انہوں نے 23 سال پہلے یہ سب سے پہلے وہ یہ بات باہر لے کے آئی تھی پبلک میں, کرپشن کے لیے اس کو وائلنس کے لیے اس کو غریب اور امیر طاقتور اور کمزور کے درمیان ایک جیسے قانون تھی. یہ پاکستان میں پہلے باتیں تو ہوتی رہی لیکن اس کے اوپر عمل شاید بہت کم ہوا. ہم بالکل زیرو ٹالرنس ہوگی ہماری ایسی کسی بھی کرائم سے جہاں پہ کسی بھی عورت کو وائلنس ہو. آپ نے دیکھا کہ ہائیسٹ صوبے کا جو آفس ہے کسی یا کسی ڈائریکشن انوالو نہیں ہوا, بلکہ ود ان فیو منٹس آف دیٹ انفارمیشن جیسی جو ہمارے علم میں آئی تو کسی अपनी रिस्पॉन्सिबिलिटी रही है, हमें ऐसा नहीं करना किसी से, वी आर बाउंड टू डू दैट, तो हमने पूरी रिस्पॉन्सिबिलिटी से रिस्पॉन्ड किया है. और हमने इंतजार नहीं किया कि चार दिन छह दिन मीडिया का सोसाइटी का प्रेशर हो, फिर हम देखेंगे अब तो हम मजबूर हो तो हमें इसे टूटना पड़ेगा. तो सिर्फ पिछली हुकूमतों में किया जाता था. आपने देखा होगा कि जिस चीज के बाद अगर 10-11 बजे वो चीज कैप्चर हुई तो आधे घंटे पौने घंटे के अंदर उनके साथ हमारा रास्ता था, तमाम केस की मालूम हमारे पास थी. 2-3 घंटे में वो हमारे सामने बैठी हुई थी आके, उनके वकील हमारे सामने बैठे हुए थे और हमने तमाम तर कोशिश की उनको उनके घर की पैसे मिले, उनको जस्टिस भी मिले और इसके कानून की अमलदारी.
शहबाज साहब, मेरा मकसद, शहबाज साहब एक सवाल पूछना चाहूंगी
जी, किए जाए और मजीद कवानी.
मैं एक सवाल पूछना चाहूंगी यहाँ पर आपसे, और इसमें हरगिज की बात मकसूद नहीं, क्योंकि जब भी कोई अच्छा काम होता है उसकी तारीफ करनी बहुत जरूरी होती है, और आज एक बहुत ही काबिल कदर जो है मिसाल आप लोगों ने कायम की. लेकिन मेरा सवाल ये है कि जब पुलिस ने जैसे शुरू में उनकी रिपोर्ट दर्ज करने से इनकार कर दिया या पैसे मांगे, तो क्या आप अब उन थानेदारों के खिलाफ या पुलिस वालों के खिलाफ कोई एक्शन लेंगे आपकी हुकूमत?
देखिए, इस पर बिल्कुल इन्वेस्टिगेशन हो रही है और वो पता चलाया जाएगा कि अगर ऐसा बिल्कुल किसी भी लेवल के ऊपर उनको प्रेस करने की कोशिश की गई तो उनके खिलाफ मेरी एक्शन होगा. पहली बात दूसरी बात ये, आपको ये बात समझनी पड़ेगी कि पुलिस का जो निजाम है, जो सिस्टम है, पिछले 40-50 साल में इसको बर्बाद किया गया है. यहाँ पे स्पेशली पंजाब में पुलिस को यूज किया गया अपने पोलिटिकल अपोनेंट के लिए, अपनी पार शो करने के लिए, और इसमें ऐसे लोगों को पुलिस में भर्ती किया गया जो किसी सूरत बहुत सारी जगह पर मैरिट पर पूरे नहीं हो सकते थे, या उन्हें मैरिट के अगेंस्ट तरक्कियां दी गई, उन्हें प्रमोट किया गया और पुलिस को मुकम्मल तौर पर क्रिटिसाइज कर दिया गया और इंस्टीट्यूशन इसका उसकी तबाही करके रख ली. जो 40 साल में हमें मिला है वो बहुत अफसोसनाक शक्ल में हमारे सामने.
शहबाज साहब अगर थोड़ा सा, क्योंकि हमारा डिस्कशन में काफी लोग हैं, बिल्कुल आप जो बात कह रहे हैं जाहिर है कि आप लोगों के अपने तजुर्बात जो हैं वो बहुत ही हमारे लिए काबिल एहतराम है, और आपने एक जो एक्शन लिया उसकी तो तारीफ सभी कर रहे हैं. लेकिन जवेरिया हमारे साथ मौजूद हैं, जवेरिया सिद्दीक, वो आपसे कोई सवाल पूछना चाह रही है. मैं उनसे कहूंगी कि जवेरिया आप क्या पूछ रही थी, पूछिए जवेरिया.
शहबाज गिल साहब अस्सलाम वालेकुम, मुझे ये बताइए कि आप जो है आपका ट्विटर अकाउंट एक कोई का किरदार अदा करता है पंजाब हुकूमत और आवाम के दरमियान.
हेलो, आज हमारे इसमें टेलीफोन
वो ये है कि आत्मा की जी आसमा की जो रिहेबिलिटेशन है बहाली, उसके हवाले से क्या किया जा रहा है, क्योंकि उस पर तशद्दुद हुआ है तो ऑफ कोर्स वो जिस्मानी और नफ्सियाती तौर पे मुतासिर है, उस हवाले से बताइए. और दूसरा जो सवाल बीच में डिस्टॉर्शन आ गई थी, मैं दोबारा करती हूँ कि आपका ट्विटर अकाउंट जो है वो आवाम और पंजाब हुकूमत के दरमियान पुल का किरदार अदा करता है, लेकिन वो आवाम कहाँ जाएं खवातीन जो कि सोशल मीडिया इस्तेमाल नहीं करती, वो कैसे मदद मांगेंगी ऐसे वाकयात
में? यही सवाल मैं शुरू से पूछना चाह रही हूँ कि जी शहबाज साहब, जवेरिया ने जो बात पूछी आपसे.
जी जी, मैं जवाब दे रहा हूँ. पहले तो अगर आपके वॉइस ऑफ अमेरिका का मुझे भी पता,
मुझे आपकी आवाज फिर नहीं आ रही. अगर
जी बिल्कुल गलत तरीके से,
नहीं नहीं, ये जवेरिया जो है ये वॉइस ऑफ, सुनिए शहबाज साहब अगर आपको मेरी आवाज आ रही है, जवेरिया एक इंडिपेंडेंट जी इंडिपेंडेंट जर्नलिस्ट है और डिस्कशन में आई है तो जी, तो उनका जो सवाल है जी आप बताइए आप क्या
कर रहा हूँ.
जी
जी जी, मैं आपकी खिदमत में अर्ज कर रहा हूँ के ट्विटर पे ये जवेरिया की बात, मैं दोनों सवालों का जवाब दे रहा हूँ. लेकिन पहले मैं ये बता रहा हूँ कि बार बार एक कंप्लेंट के ऊपर ट्विटर मेरे अकाउंट को लॉक कर देता है. इफेक्टिव कंप्लेंट ये दी गई कि मैंने नवाज शरीफ साहब की पर्सनल डिटेल शेयर की ट्विटर के ऊपर उनकी हेल्थ से रिलेटेड, तो ट्विटर ने फॉरन से जा करके मेरा अकाउंट लॉक कर दिया. उसे बिल्कुल गलत बात है, क्योंकि वो जिनमें इंटैक्ट कर रही है जेल में कैच, उनकी हेल्थ से रिलेटेड पूरी इंफॉर्मेशन है, वो पूरी अगर गवर्नमेंट से लेकर रिस्पॉन्सिबिलिटी है पब्लिक को अवेयर करना. जो डॉक्यूमेंट मैंने शेयर किया वो पब्लिक डॉक्यूमेंट है, एक गवर्नमेंट डॉक्यूमेंट है, उससे पहले हम मीडिया को इशू कर दी, जैसे वही मैंने अपने ट्विटर पे इशू किया. हाँ, अगर प्राइवेट नहीं तो वो शायद डॉक्यूमेंट को ना कर सके, लेकिन मेरी रिस्पॉन्सिबिलिटी है उस डॉक्यूमेंट को करना.
लेकिन उन्होंने कही यही बात है शहबाज साहब, शायद आप उनका सवाल नहीं समझे, वो ये बात पूछ रही हैं, वो यही कह रही हैं कि आप एक ब्रिज
समझ गया हूँ, मैं सवाल समझ गया हूँ अपना.
ऑटोमेटिकली कर पाता मैंने ऑटोमेटर नहीं यूज करते उनके लिए हमारा चीफ मिनिस्टर कंप्लेंट सेल है टेलीफोन के थ्रू भी आप कंप्लेंट कर सकते हैं और ऑनलाइन भी कर सकते हैं आती है और उसके ऊपर फौरी तौर पर एक्शन लिया जाता है लेकिन एक बहुत बड़ी तादाद ट्विटर के ऊपर की कंप्लेंट करती है आजकल बहुत सारे लोग खुद ट्विटर यूज नहीं करते मैं आपको एग्जाम्पल देता हूँ कि एक डेरा गाजी खान ने बूढ़ी अम्मा थी जिसका नाम बिस्किया अम्मा बिस्की उनका नाम था उनके पास दो बकरियां थी जिसके उनकी बकरियां चोरी करनी वो खुद को ट्विटर नहीं करनी उनके आसपास कोई नौजवान लड़का था जिसने उनकी तस्वीर लेके और वो मुझे ऐड कर दिया ट्विटर में इनको ये बकरियां इनकी चोरी होगी और यही इनकी लाइवलीहुड का जरिया था मैंने फौरन उसका उसके ऊपर एक्शन लिया वहां के आरटीओ से बात की और 15 से 20 दिन के अंदर उनकी बकरियां जो थी उनको हमने रिकवर करके तो वापस दिया तो उनकी लाइवलीहुड का जरिया थी अब बीसी खान के करीब वो गाँव था बहुत दूर तो लाहौर से वो बहुत दूर था तो आप ये कहने में हद सजाना था कि आज तक ट्विटर यूज करता लेकिन सोशल मीडिया की जो पार है उसको अंडर एस्टिमेट मत
कीजिए शहबाज गिल साहब बिल्कुल इससे हम बिल्कुल इत्तेफाक करते हैं जी जुवेरिया के सवाल का जवाब शहबाज साहब आपका फोन हम फिर कोशिश करते हैं आपकी आवाज बिल्कुल मुझे तक समझ नहीं आ रही तो मुझे अगर आप बल्कि आपसे ये फायदा कोई और नंबर लेती हैं अच्छा ठीक है इसी वजह से गालबन जी जी बहुत शुक्रिया वैसे आपका प्रोग्राम में आने के लिए और यही काफी है कि लोगों को ये पता लगे कि आप उनकी कंप्लेंट सुन रहे हैं शुक्रिया ये शहबाज गिल साहब थे हमारे साथ जो स्पोक्स पर्सन थे चीफ मिनिस्टर पंजाब के हम उज्मा साहिबा सानिया सईद जवेरिया सिद्दीकी और महनाज रहमान हमारे साथ हैं मैं अब मैं सानिया से पहले पूछूंगी सानिया क्योंकि बात हम ये कर रहे हैं कि सिस्टमेटिक क्या चेंज आ सकता है जैसा कि कहा जा रहा है कि कोई एक केस जो है ना फैसला नहीं करता तो आप मुझे बताइए कि आप टेलीविजन से आपका ताल्लुक है मुझे तो लगता है ये टेलीविजन बहुत बड़ा असर डालता है हमारे जो जो भी रुझान आते हैं उन पर टेलीविजन पर रोज बरोज ऐसा लगता है कि औरतों को पिटता बहुत दिखाया जाता है और दूसरी शादी दो बीवियां एक वक्त में बहुत दिखाई जाती हैं तो सही है ये मेरा ऑब्जर्वेशन क्या मुझे इतना पता नहीं है पाकिस्तान में जिस तरह के ड्रामे हैं आजकल सानिया
नहीं ऐसा भी है बिल्कुल ये सब भी दिखाया जा रहा है लेकिन अब थोड़ी सी तब्दीली आई है जिसको मैं जरूर पॉइंट आउट करना चाहूंगी आप वाली बात से थोड़ा सा भी ऐसा काम हो तो उसे जरूर अप्रिशिएट किया जाना चाहिए कि कहीं ना कहीं टेलीविजन इस बात पे थोड़ा सा हिला था खासतौर पे चाइल्ड सेक्सुअल अब्यूज पे या सेक्सुअल अब्यूज पे या डोमेस्टिक वायलेंस के ऊपर काफी इम्पोर्टेंट पेज ये टेलीविजन में और वो बहुत अच्छी तरह रिसीव भी हुए लेकिन मसला ये है कि जो और तरह के प्लेज हैं या वो प्लेज हैं जो इन स्टेरियोटाइप्स को रीइंस्टेट करते हैं या इन्हीं को रीइंफोर्स करते हैं उनकी तादाद बहुत ज्यादा है
जी
और वो जिस अंदाज से दिखाए जाते हैं उनकी जो कहानियां हैं वो बिल्कुल आम आदमी को एकदम समझ में आ जाने वाली है तो वो यकीनन ज्यादा असर रखती है तो ये एक और दूसरी ये कि जब आप ज़ाहिर मसाइल से बात करते हैं तो वो तो खुशी की बात तो हो नहीं सकती वो डिप्रेशन बात है उसके उसको भी हमें देखने की जरूरत है कि हम क्रिएटिवली कैसे बेहतर बना सकते हैं इन कहानियों को वो अपनी जगह पे है उसके अलावा सबसे इम्पोर्टेंट बात ये है कि पॉलिसी जो मीडिया की पॉलिसी है उसमें खवातीन के हवाले से खवातीन के खिलाफ वायलेंस के हवाले से बच्चों के खिलाफ वायलेंस के हवाले से कोई क्लियर पॉलिसी नहीं है देयर इज नो डायरेक्शन ये सब जवाब दीदी होता है जैनब का केस हो गया हमारा दिल टुकड़े टुकड़े हो गया हमने 5 प्लेज ऐसे कर दिए गए फिर हमने कोई ऐसा इतना सीवियर केस हो गया अभी जो हमारी बहन का ये केस हुआ है अभी बन जाएगा इससे कोई केस फिर उसके बाद क्या द पॉइंट इज कि हमें वी नीड अ क्लियर पॉलिसी कि हम खवातीन के परस्पेक्टिव से नेशन वाइज हम एज पीपल हम क्या सोचते हैं हमारी हुकूमत क्या सोचती है वो आपकी फीमेल पॉपुलेशन को किस डायरेक्शन में लेके जाना चाहती है आपकी फीमेल पॉपुलेशन इकोनॉमिक प्रेशर की वजह से बहुत ज्यादा अगर तब्दीली दहनी तब्दीली की वजह से ना भी हो लेकिन अगर वो इकोनॉमिक प्रेशर की वजह से मेन स्ट्रीम में आ रही है इकोनॉमिक मेन स्ट्रीम में आ रही है तो उसमें वाली बात के दे नीड प्रोटेक्शन दे नीड टू बी सीन एज एनी अदर वर्कर उनको आपके कानून की प्रोटेक्शन की जरूरत है उनको आपकी सोसाइटी की सोच की प्रोटेक्शन की जरूरत है, इन्हें आपके हर लेवल से आपके सपोर्ट की जरूरत है। जब आप कॉन्फ्लिक्टिंग बातें करते हैं गवर्नमेंट लेवल के ऊपर ही, आप जब प्लेस के ऊपर नोटिस आ जाते हैं कि जी ये वाला प्ले ना दिखाएं क्योंकि इसमें मानते हैं कि बहुत ज्यादा बुराइयां दिखाई जा रही हैं, तो अरे तो आपकी कोई एक क्लियर, आप वैसे कहते हैं जी आप ऐसे ड्रामे पेश करें जिसमें मानते हैं कि हफ्ते की रफ्तासी हो टाइप जुमले, और दूसरा ये नोटिस भी आता है, तो हम वी आर कंप्लीटली कंफ्यूज।
दुरुस्त,
हम मैं बहुत कंफ्यूज हैं कि हमें अपनी खवातीन को किस तरह पोर्ट्रे करना है।
दुरुस्त, और यहाँ पर मैं फिर दोबारा उस्मा नूरानी साहिबा की तरफ जाना चाहूंगी, लेकिन जवेरिया सिद्दीक और मेहनाज रहमान आप हमारे साथ आई, लेकिन मैं सिर्फ एक छोटी सी बात ये पूछना चाहती हूँ उस्मा साहिबा कि क्या आप लोग, जाहिर बहुत मौसर आपका कमीशन है, और कई लोग इस हद तक के कई लोग तो ये समझते हैं कि शायद इसका हुकूमत में कोई किरदार है, लेकिन जाहिर है कि हम सबको पता है कि एक इंडिपेंडेंट इदारा है, लेकिन क्या आप लोगों के कभी सिफारिशात को गवर्नमेंट लेती है सीरियसली, और ख़ास तौर पे जैसे मीडिया से मुतालिक अभी इन्होंने बात की कि कोई पॉलिसी, मीडिया की पॉलिसी में औरतों और बच्चों के खिलाफ तशद्दुद पे बात होनी चाहिए, तो इस तरह की कभी गवर्नमेंट के अहदेदारों ने आप लोगों से बात की है अपनी पॉलिसी के लिए? मेरा ख्याल है जी 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 मैं आपसे पूछ रही
हूँ,
जी हाँ मैं आपसे ये पूछ रही थी कि जैसे कि अभी बात हो रही है कि जी जी मैं ये पूछ रही थी आपसे कि जो पॉलिसीज होती हैं, जैसे टेलीविजन इंडिपेंडेंट भी हैं टेलीविजन स्टेशंस और सरकारी भी है, लेकिन कभी ये लोग आपसे मिल बैठ के जो आपकी सिफारिशात होती हैं बात करते हैं कि कोई पॉलिसी किस तरह से किसी जुर्म के खिलाफ, क्योंकि आप लोग तो अक्सर निशानदेही करते रहते हैं लापता अफराद हों या औरतों और बच्चों के खिलाफ तशद्दुद हो, लेकिन इस पे कोई आप लोगों की मीटिंग्स होती हैं इन लोगों के साथ मीडिया के साथ?
ये तो जितनी भी कानून साजी की मैंने बात की
जी
बोले गवर्नमेंट सिविल सोसाइटी के साथ बात होती है, जो भी कानून साजी हुई है इसमें सिविल सोसाइटी का बहुत अहम रोल रहा है और मशावरात के जरिए हुआ है, लेकिन अक्सर ये होता है कि जो चीजें पर हम अग्री करते हैं जब वो उसकी कमी शक्ल आती है, जब वो पास होकर आता है उसमें तरमीम जिससे थोड़ा सा जो है डाउन हो जाती है कुछ चीजें, है ना, तो कहीं कहीं फिर कमी रह जाती है, तो बिल्कुल होती है, हमसे बातचीत होकर ही बहुत ये सारे मामला होते हैं तय, और ये जरूरी है बिकॉज हम ग्राउंड में काम कर रहे हैं और they have to communicate with us, so policies वगैरह बनाने में वो हमसे मशावरा करते हैं, लेकिन जैसे मैंने कहा, लेकिन जब आपकी शक्ल में कभी कभी कमियां रह जाती हैं,
अच्छा,
तो वो तो जरूरी होता है, लेकिन ये जो आप आसपास तक की बात कर रही हैं, सोशल मीडिया आजकल एक बहुत अहम टूल बन गया है अपने ये
आपकी आवाज आना बंद हो गई उसमें से, आवाज थोड़ा सा अपना टेलीफोन अगर आप
आवाज
जी अभी थोड़ा कट के आ रही कि हम आपको आपके दूसरे टेलीफोन पे फोन कर ले, मुझे लग रहा है कि इसमें खराब है आवाज बहुत, तो कुछ समझ में ज्यादा नहीं आ रहा, हम दोबारा आपको करते हैं फोन उसके आपके दूसरे फोन पे आप उठा लीजिएगा,
ट्राई कर ले एक दफा
जी,
वैसे भी बहुत मुश्किल से डिस्कशन समझ में आ रहा है
जी हाँ, तो इसीलिए जी जरूर जरूर। अच्छा मेहनाज आप रीजनल डायरेक्टर हैं औरत फाउंडेशन की, तो थोड़ा सा क्या आप मुकाबला करेंगी, आप सिंध में हैं कि तमाम सूबों में क्या सूरत हाल है कानून साज के हवाले से औरतों के खिलाफ तशद्दुद के जो कवानीन है, मेहनाज रहमान
ये तशद्दुद सिंध में सबसे पहले बना डोमेस्टिक वायलेंस बिल के जो है वो सिंध में सबसे पहले आया था 2013 में, और उसके अलावा फिर बलोचिस्तान में बना, पंजाब में बन चुका है, और खैबर पख्तूनख्वा में असम्बली में पेश हुआ था लेकिन फिर वो एक कमेटी में भेज दिया गया और फिलहाल वो कमेटी में बराबर क्योंकि कुछ मुखालफत के लिए मसले थे। तो देखिए असल में ये जो वाकया एक वाकया नहीं है, मैं समझती हूँ कि ये औरतों का दुनिया भर में सबसे बड़ा मसला है, औरतों के हकूक की तहरीक का सबसे बड़ा मसला ये तशद्दुद है जो मुख्तलिफ शक्लों में होता है, यानी दुनिया में हर 3 औरतों में से एक औरत जो है वो तशद्दुद का निशाना जरूर बनती है, और पाकिस्तान में एक तखमीने के मुताबिक 5,000 औरतें तो हर साल تشدد کے واقعات ہوتے ہیں اس میں, یعنی قتل سے لے کے نفسیاتی تشدد تک سب چیزیں شامل ہیں. تو یہ ابھی جو حالیہ واقعہ ہوئے جس کے حوالے سے آپ یہ پروگرام کر رہی ہیں, تو یہ ظاہر ہے کہ ایک نفسیاتی تشدد بھی ہے, ایک عورت کی مطلب اس کو ہیومیلیٹ کرنا, اس کی عزت یعنی اس کی خود اعتمادی کو ختم کرنے کی کوشش, اور اسے غلام سمجھنا. ایک ادھر سری معاشرہ ہے, مردانہ حاکمیت والا معاشرہ ہے, تو مرد کی خواہش ہے وہ عورت بیوی کی حیثیت سے پوری کرے, ورنہ پھر اس پہ تشدد ہوتا ہے. تو اسی کے خلاف ہم لوگ جدوجہد کر رہے ہیں شروع سے, اور اسی لیے ہم نے قوانین بنوائے ہیں. لیکن وہ جو سماجی روایات, سماجی رویے اور یہ جو طبی سری معاشرہ ہے, اس کی گرفت ابھی تک اتنی مضبوط ہے کہ اگر عورت اقتصادی طور پہ کمانے بھی لگ گئی ہے اور اس نے کوئی رتبہ بھی حاصل کر لیا, تب بھی سماجی طور پہ اسے محکوم ہی رکھا جاتا ہے, سماجی طور پہ اسے دبایا ہی جاتا ہے, اور وہ مرد سے اس کی نا برداشت ہوتی ہے. اب یعنی جو ہم کیونکہ مسلسل کام کرتے ہیں, تو یہ جو تیزاب ملنے والے واقعات ہوتے ہیں, یقین کریں کہ اس میں صرف یہی ہوتا ہے کہ شادی سے انکار کیا یا عورت نے نہیں کہہ دیا, مطلب مرد یا عورت کیا انکار نہیں سن سکتا, کبھی اس کو تیزاب پھینک دیتا ہے, کبھی اس طرح کا تشدد ہوتا ہے جس سے اس پر بات کر رہے ہیں ہم سر. تو سارے بات یہ کہ جو قدر سنی ذہنیت ہے
وہی نا, مطلب برداشت نہیں کیا جا سکتا کہ عورت کسی طرح سر کیسے اٹھایا, اس نے انکار کیسے کیا, شادی سے بھی انکار کیوں کیا. جویریا نے ایک بڑا دلچسپ اس میں بات کر رہی تھی میرے ساتھ تھوڑی دیر پہلے, کہ جویریا جو بات آپ کی میرے سے ہو رہی تھی کہ ٹویٹر پہ ایک تو یہ ہے کہ جو پوسٹ آپ لوگ ڈالتے ہیں, لیکن پھر ان کے اوپر جو کمنٹس آتے ہیں وہ ایک طرح سے ہمارے معاشرے کی عکاسی بھی کرتے ہیں. تو کیا آپ کے کیا آبزرویشن ہے آج کا, آج جو آپ نے جب پوسٹ کیا تو آپ کے پوسٹ کے نیچے کیا تبصرے تھے جویریا؟ میں جویریا صدیق کو پتہ نہیں. اچھا آج ہمارے ٹیلی فونز جو ہیں بہت ڈراپ ہو رہے ہیں. جی جی جویریا سے کوشش کر رہے ہیں ہم. عظمیٰ نورانی صاحبہ بھی واپس آ گئے ہیں. تو عظمیٰ صاحبہ یہ آپ لوگوں سے خود آپ لوگوں کے کمیشن سے رابطہ کتنا آسان ہے لوگوں کے لیے, خواتین کے لیے, کیونکہ آپ لوگ بہت سارے کیسز پہ کام کرتے ہیں, تو کیسے کوئی عورت آپ سے کانٹیکٹ کر سکتی ہے؟
دیکھیے ہمارے تو جو ہیومن رائٹس کمیشن ہے یہ تو ایک غیر سرکاری ادارہ ہے, اور ہمارے یہاں جب آتے ہیں کمپلین تو ہم ان کو جب ایڈریس کرتے ہیں وہ تو اسٹیٹ کو ہی کرتے ہیں نا, کیونکہ آفٹر آل ریلیف تو اسٹیٹ کو ہی دینا ہے. تو ہم تو یا تو اگر پولیس کا کچھ معاملہ ہوتا ہے تو ہم پولیس کے ہائر اپس کو کمپلین کر دیتے ہیں, اگر وہ اس کا گھریلو تشدد ہوتا ہے تو ہم اس کو اگر اس کو لیگل ہیلپ چاہیے ہے تو ہم وکیل کی طرف اس کو رجوع کر دیتے ہیں, اگر اس کو شیلٹر چاہیے ہے تو اس کو شیلٹر بھجوا دیا جاتا ہے. تو ہم ایک طرح کا جو ہے کمپلین سینٹر ہے وچ از کنیکٹڈ ٹو وچ کنیکٹس ٹو آل دا ڈفرنٹ ایریاز جہاں سے وہ ریلیف حاصل کر سکتی, کیونکہ وہ ڈائریکٹلی اس کے پاس ایکسیس نہیں ہے, اس کے پاس انفارمیشن نہیں ہے ایک عورت کے پاس. تو ایک تو ایک ہمارے یہ بہت ہی زیادہ وہ ہے, میں اس کو سمجھتی ہوں کمی, کہ عورتوں کو یہ نہیں پتا ہے. اب این جی اوز کا تو پتہ چل گیا, جیسے مجھے پتہ ہے میں ناس کے پاس بھی بہت سارے لوگ, عورت فاؤنڈیشن ایک تو نام سے ہی ان کو ہے کہ بھائی عورتوں کے لیے کوئی تنظیم ہے, تو ان کے پاس بھی بہت سارے کیسز آ جاتے ہیں. تو صرف ان لوگوں کو ہی جن کو پتہ ہو کہ بھائی ایسی کوئی ادارے ہیں جو مدد کر سکتے ہیں, لیکن بہت سارے ریموٹ ایریاز میں کتنے کے ساتھ کیا ہوتا ہے وہ تو ہمارے تک پہنچتا بھی نہیں ہے. اخباروں میں مطلب سوشل میڈیا سے ابھی یہ ہے کہ خبریں ریموٹ ولیجز سے بھی مل سکتی ہیں, لیکن ویدر عورتوں کو ایسے اداروں سے کنیکٹ کر سکتی ہیں جہاں ان کو ریلیف ملے, وہ ایک ابھی مرحلہ ہے جس میں گیپس ہیں جو پوری کرنا چاہیے. یہی وجہ ہے کہ اسٹیٹ کو اپنا جو کردار ہے عورتوں کو پروٹیکشن کا وہ زیادہ مضبوط بنانے کی,
ظاہر ہے خاص طور پہ جب پولیس بھی بیچ میں انوالو ہوتی ہے, پولیس کا ایک بڑا اہم کردار ہے. تو یہ تو سارے سرکاری ادارے ہیں, تو ان میں اچھا جویریا واپس آ گئی ہیں, جویریا صدیق. جویریا میں نے آپ سے جو سوال پوچھا تھا آپ نے سنا تھا؟
جی جی
सोशल के आपके पोस्ट और उसके ऊपर जो कमेंट्स आते हैं थोड़ा सा
संजय सईद की बात से ही बात शुरू करूंगी शहनाज के. उन्होंने कहा कि अब जो ये खातून अस्मा अजीज है इनका किरदार जो है वो मशकूक करने की कोशिश की जाएगी और वही हो रहा है कि अभी जब मैं आप लोगों से बात करते करते साथ मेरी नजर जो है वो टिकट्स पे है जो कि मुख्तलिफ टीवी चैनल्स के आ रहे हैं तो उनके शौहर के मुताबिक क्योंकि हम दोनों ने नशा किया हुआ था उन्होंने स्टेटमेंट दिया है पुलिस तो मुझे पता ही नहीं चला कि मैं उन पर इतना ज्यादा तशद्दुद कर गया. ठीक है यानी कि उसने अपना तो माना कि मैं नशे में था लेकिन साथ में बीवी को का किरदार भी मुतनाजा करने की कोशिश की क्योंकि हमारे यहाँ लोग ऐसे एकदम से फौरन राय कायम कर लेते हैं ना और औरत के लिए तो मतलब मर्द सिगरेट पी सकता है लेकिन औरत नहीं हमारे माशरे में सिगरेट पी सकती. उसने ये कहा है उसके बारे में और दूसरी चीज ये कि जब कल मैंने ये ट्वीट किया मेरे पास जब ये लाहौर से वीडियो आई और उस वक्त ये कुछ चैनल्स पे भी आना शुरू हो गई थी खबर तो उसके नीचे अगर आप कमेंट्स पढ़ें तो आपको इतनी हैरत होगी क्योंकि लोगों ने बहुत से लोगों ने हमदर्दी भी की. मैं उनका बहुत शुक्रिया अदा करूंगी जो कि मदद के लिए आवाज उठा रहे थे लेकिन लोगों ने नेगेटिविटी स्टार्ट कर दी क्योंकि इसने लव मैरिज की थी तो इसके साथ इस तरह हुआ जबकि वीडियो में वो खुद बता रही है कि मैं यतीम हूँ ना मेरा माँ है ना मेरा बाप है तो फिर लव मैरिज अरेंज मैरिज का तो सवाल ही पैदा नहीं होता. कुछ लोगों ने उसके ऊपर ये बात करना शुरू कर दी कि पहले तो डांस करती रही अब आज के दिन क्या हुआ था मतलब उसके कैरेक्टर को वो करना शुरू कर दिया. कुछ लोगों ने कहा कि ये नशे की आदि है ऐसी चीजें जो कि सिर्फ एक भुगतान तराशी है जिसका असलियत से कोई ताल्लुक नहीं है. तो मुझे इस चीज पे बहुत हैरत होती रही कि हमारे यहाँ किस तरह से लोग एक मनफी राय कायम कर लेते हैं उस शख्स के बारे में जिसे वो जानते ही नहीं है. अच्छा जब मैंने ये ट्वीट किया तो उसके तकरीबन दो घंटे के अंदर अंदर पुलिस का जो अकाउंट है लाहौर का वो बड़ा एक्टिवली मुझे टैग करना शुरू हो गया तो मैंने उस पर मुस्कुराते हुए ये ट्वीट किया कि काश आप हमारे ट्वीट किए बगैर भी कुछ काम कर लें क्योंकि अगर जब तक हम आवाज नहीं उठाते ना सोशल मीडिया पे तो ये केसेस दब के रह जाते हैं. और मैं आस्था की जरूरत को सलाम करती हूँ जो उसने क्लीट तबके से ताल्लुक होते हुए भी आवाज उठाई वो सामने आई उसने अपने ऊपर होने वाले तशद्दुद क्योंकि हमारे यहाँ क्या होता है कि जो लड़की पढ़ी लिखी होती है या वेल ऑफ होती उसको ये कहा जाता है नहीं तुम चुप करके टॉर्चर तो वो शादी चलानी पड़ेगी और उसमें वो बेचारी पिसती रहती है फिर यहाँ तक नौबत आती है कि या तो उसके सर के बाल काट दिए जाते हैं या उसे जला दिया जाता है उसको या उसको मार दिया जाता है. तो इस तशद्दुद को रोकने के लिए पहली स्टेज पे इसे रोक देना चाहिए कि नहीं तुम्हारे पास ये हक नहीं है कि तुम मुझ पर हाथ उठाओगे. लड़की अपने शौहर को ये बात बावर करा दे और उसकी शादी चाहे लव मैरिज हुई हो अरेंज मैरिज हुई हो लेकिन शौहर के पास ये इख्तियार नहीं है कि वो औरत के ऊपर हाथ उठाए. यहाँ पर मैं इस चीज की तारीफ करूंगी कि शहबाज किल शायद अब तो ऑफलाइन होंगे लेकिन मैं उनका ये जिक्र करूंगी कि उनका जो ट्विटर अकाउंट है जो कि अभी तो हर एक उनका ओरिजिनल सस्पेंड करवा दिया गया है लेकिन जो उनका ऑफिस अकाउंट अब वो उसको यूज कर रहे हैं तो उससे ये होता है कि दोनों अकाउंट से लोगों की हेल्प हो जाती है. और मैंने इन्हें टैग किया वजीर आला को टैग किया और उनके ऑफिस से रास्ते में भी रही कि आप मुझे बताएं कि क्या अपडेट है. तो फिर उन्होंने उससे मुलाकात की उसकी FIR दर्ज हुई और सारा कुछ हुआ जैसे मैं शुक्रिया अदा करूंगी कि उन्होंने क्विक
नहीं मगर मैं यहाँ पे ये भी कहूंगी कि जो बात कर रहे थे अभी के सोशल मीडिया का ये उस्मान नूरानी साहिबा ने भी कहा और हम सबका ये ख्याल है कि सोशल मीडिया या वैसे ही एक हमें प्लेटफॉर्म नजर आता है जहाँ पे ये चीजें हाईलाइट होती हैं. सानिया मैं आपसे यहाँ ये पूछूंगी कि सिर्फ टेलीविजन नहीं बल्कि आप एक एक्टिविस्ट भी हैं तो आप मुझे बताइए कि क्या नजर आपको सबसे ज्यादा एक तो है कि सरकारी सतह जाहिर है सबसे पहले तो सरकार की जानिब से होना चाहिए लेकिन आम लोगों की सतह पर हम क्या कर सकते हैं औरतों के खिलाफ तशद्दुद को रोकने के लिए. सानिया
देखिए एक तो सबसे इम्पोर्टेंट मैं
जी जी
आपको आ रही है
जी बिल्कुल बहुत अच्छी साफ
एक तो सबसे इम्पोर्टेंट बात यह है कि सब लोग इस बात को रिकग्नाइज करें चाहे वो मर्द है या खातून है कि कोई भी इस तरह के रवैये से बचा हुआ नहीं है. ये वायलेंस का जो आपके बिहेवियर का हिस्सा बनता है ये प्रोग्रेसिव है. ये पहले बच्चों पे है फिर औरतों पे है फिर आप पे भी है और फिर किसी भी बात पे है चाहे वो जेंडर है चाहे वो मजहब है चाहे वो उम्र है चाहे वो लसानियत है ये हर जगह स्पिल ओवर करता है. एक बात ये है
जी.
दूसरी बात ये कि अपनी वॉइस को रिकग्नाइज करें जिसके लिए मैं जामी को ऐसा बहुत ज्यादा अप्रिशिएट करना चाहती हूँ कि जब ये बात उठी हमारी फ्रटर्निटी में भी कि भाई इस तरह से एक केस है और एक खातून सामने आई और उन्होंने अपना एक केस ये खत उन्होंने लिखा
So he took that stand and he stood by it. And there are so many people who are standing by it, even though it's becoming complicated, court case and all that. But this aadmi ko ye the opportunity mili and he took that opportunity. I think that is very, very important. تیسری بات یہ کہ یہ صرف جو تفریح سوشل میڈیا مجھے تو لوگ کہتے ہیں کہ بڑا امپورٹنٹ ہے, آئی ایم شیور بہت بہت امپورٹنٹ کام بھی کر رہا ہے, اس میں کوئی شک نہیں ہے, لیکن یہ جو فری فلوٹنگ اینگر ہے اس کا اٹ ڈز نتھنگ, وہ صرف نیوٹرلائز کرتا ہے ایشوز کو اور وہ جہاں پہنچانے ہوتے ہیں وہاں پہنچ بھی نہیں پاتے. چوتھی چیز یہ گورنمنٹ لیول پہ صرف قانون سازی ایک بات نہیں ہے, اگر قانون کی پالیسی کلیئر ہے کہ جی ہم بچوں کے خلاف عورتوں کے خلاف وائلنس برداشت نہیں کریں گے تو انہیں اسے ہر سطح پہ لے کر آنا پڑے گا. جب عورت مارچ کے انڈیویجول کے خلاف ایف آئی آر کٹے گی انہیں اسے سلب کرنا پڑے گا, جب پارلیمنٹ میں بل پیش کیا جائے گا اسے انہیں سلب کرنا پڑے گا, بیکاز دیٹ از دا پالیسی آف دا گورنمنٹ کہ جی ہم جب عورتیں اپنے رائٹس ڈیمانڈ کریں گی وی آر اسٹینڈنگ بائی یو اور بیہائنڈ یو,
تحفظ انہیں دینے کی ضرورت ہے. بالکل درست کہا.
انڈیویجول کیسز پہ آپ کرتے رہے ایکشن مگر وہ اس سے کبھی کوئی بہت بڑی تبدیلی نہیں آئی. یہ جب جب آسمہ کا یہ حال ہو گیا تب ہم ایکشن لے رہے ہیں, جب ہماری بہنیں اس حال کو پہنچ جاتی ہیں جہاں بالکل کوئی مطلب کوئی اور
بالکل اور یا ریپ ہو جاتا ہے یا مار دیا جاتا ہے اس کے بعد پھر سب کو پھر یہی بات ہے نا کہ پھر اس کے بعد اس بیچارے کا تو کچھ بھی نہیں ہو سکتا, اس کا نقصان تو ہو گیا. تو جیسے کہ ابھی بات ہوئی کہ پریونشن کے لیے تو
ہوگا نہیں
ثانیہ, پریونشن کے لیے تو گورنمنٹ ہی کر سکتی ہے, یہ تو ایک طے شدہ بات ہے دنیا بھر میں جہاں بھی, کیونکہ قانون بھی وہی بتاتے ہیں جی اور امپلیمنٹ بھی وہی کرتے ہیں.
جی جی بالکل, اور گورنمنٹ کو گورنمنٹ بھی کوئی آسمان سے اترا ہوگا تو نہیں ہے کوئی صحیفہ, یو ہیو ٹو انفلوئنس دا گورنمنٹ, آپ کو لابنگ کرنی پڑے گی, آپ کو اپنی وائس ان تک پہنچانی پڑے گی. یہ ہے سوشل میڈیا کا کام جو کہ کرتا ہے, سوشل میڈیا ایک حد تک کام کرتا ہے جہاں پہ وہ انفلوئنس کر رہے ہیں اوپینین کو, بات کر رہے ہیں, اور یہ جو لوگ وہاں بیٹھ کے گالیاں بکتے ہیں اور نیگیٹیوٹی پھیلاتے ہیں, آئی سی جو ہمارے یہ جویریا جیسے جو جانباز ہمارے سپاہی ہیں دے فائٹ دیم ویری ویل.
اور دوسری بات یہ ہے کہ دیکھیے یہ بات ایسا نہیں ہوتا کہ ہر آدمی ثانیہ اس میں ہر آدمی اچھی بات یہ گالیاں بھی نہیں دیتا, تو بہت سے خاموش لوگ ہیں جو ان چیزوں کو پڑھتے ہیں, اس سے متاثر ہوتے ہیں اور وہ مظلوم کے ساتھ کھڑے بھی ہوتے ہیں. میں یہاں پہ بتاؤں کہ آپ نے جامی کا ذکر کیا, جامی فلم میکر ہے, جمشید رزین کا نام ہے لیکن جامی کے نام سے مشہور ہیں. السلام علیکم جامی, آپ سے ابھی ہم ایک سیکنڈ بات کرتے ہیں اور آپ جو بات کریں گے اس میں عظمیٰ نورانی صاحبہ اس کا جواب زیادہ بہتر دے سکیں گے کیونکہ اس دیر پہلے میری ان سے بات ہوئی ہے. لیکن مہناز کچھ کہہ رہی تھی, میں پہلے سننا چاہوں گی مہناز آپ کے کچھ کہہ رہی تھی جب آپ کا فون کر رہا تھا. مہناز رحمان
جی جی ہاں, نہیں میں یہ کہہ رہی تھی کہ قانون کی اہمیت تو اپنی جگہ ہے لیکن جب تک سماجی رویے اور یہ پگل سرانہ ذہنیت نہیں بدلی جائے گی تو تب تک یہ مسئلے تو چلتے رہیں گے. جب تک عورت کو برابر کا انسان تسلیم نہیں کیا جائے گا, اور دیکھیں معاشرہ جو ہے اس کی پہلی کڑائی تو گھر ہے نا, تو گھر میں جب تک دونوں کو برابر کا انسان نہیں سمجھا جائے گا تو اس طرح کے کیسز سامنے آتے رہیں گے. اور ڈومیسٹک وائلنس جو ہے یہ تو سب سے زیادہ بدترین شکل اس لحاظ سے ہو جاتی ہے کہ یہ مطلب ان لوگوں کی طرف سے ہوتے ہیں جو آپ کے بہت قریب ہوتے ہیں,
بالکل جن سے آپ محبت کرتے ہیں,
پارٹنر ہوتے ہیں جن سے آپ محبت کرتے ہیں, تو یہ اس لحاظ سے نفسیاتی طور پہ بھی اور دیگر ہر لحاظ سے بھی یہ بہت ہی مسئلہ جس کا حل نکالنا بہت
ضروری ہے. اور جب
زندگیاں تباہ ہو رہی ہیں,
ثانیہ نے جو بات کی جامی کی کہ جامی کچھ کیسز پر کام کر رہے ہیں, لیکن میں یہ بھی اب جامی ہی بتائیں گے کہ اس کے بعد ان پہ کیا گزری. تو جامی تھوڑا سا بتائیے کہ کیا ایشو کیا تھا اسالٹ والا کہ آپ نے کسی کا لڑکی کا کیس آپ نے کوشش کی کہ اس کو کچھ انصاف دلوایا جائے.
جی السلام علیکم ایوری بڈی. میرا ہمارا کیس بڑا سمپل تھا, ہم لوگ لہوتی میلے میں تھے, لہوتی میلے سے چھ مہینے پہلے, ہر سال ہوتا ہے لہوتی میلہ جام شور میں ہوتا ہے, تو اس سال جب لہوتی میلہ ڈیزائن ہو رہا تھا تو اس کے ڈیزائن ہونے میں ایک بات چڑھی کہ سیف سمیجو جو اس کو ڈیزائن کرتے ہیں وہ بولنے لگے کہ تمہاری انڈسٹری میں جامی بڑے عجیب عجیب قسم کے لوگ ہوتے ہیں. دین آئی سیڈ واٹ یو مین, تو اس نے پھر ایک انسان کا نام لیا کہ اس نے ہماری والنٹیئر کو سیکشولی اسالٹ کیا ہے. تو میں نے اس سے نام پوچھا, اینڈ دین اٹ واز سچ اے ڈیفیکلٹ کیس کہ وہ لڑکی کو سامنے کیسے لے کے آئیں. وہ تین سال سے کیس پینڈنگ, ڈر کے مارے کوئی آتا ہی نہیں باہر. ہمارے لاز ایسے ہیں تھوڑے سے کہ وہ وکٹم بیشنگ بھی اتنی زیادہ ہے انٹرنیٹ کے اوپر کہ وہ آ ہی نہیں پاتی. تو پھر چھ مہینے ہمیں لگے ڈیزائن کرنے میں کہ ہم نے پھر لہوتی میلہ پورے ڈیزائن ہی اس لڑکی پہ کر دیا, می ٹو موومنٹ پہ کر دیا اس کو. تو اچھا جب وہ ہوا تو دین اس نے ایک لیٹر لکھا پھر اپنا نا اباؤٹ چار پانچ پیج کا جو کہ میں نے پڑھا بیٹھ کے, جس میں جی لڑکی ہے جو وکٹم ہے, جو سروائیور ہے بیچاری نے, شی واز 19 ایٹ دیٹ ٹائم اینڈ شی روٹ اٹ مومنٹ بائی مومنٹ, کیا ہوا تھا, کس طرح وہ پھنسی, کس طرح وہ کمرے میں لگی گیا, پھر کیا ہوا, تو پورا ہم نے پڑھا بیٹھ کے وہاں پہ نا. تو اس وقت تو اتنا نہیں ہوا کچھ کیونکہ وہ لوگ سننے والے جو لڑکے لڑکیاں تھے بےچارے میلے میں تو سن لیا انہوں نے. دین وی پیسٹڈ دس لیٹر آن دا فیس بک چار دن بعد نا, دین دیٹ وینٹ وائرل. اور اس کے بعد سے اب تک آج 20-25 دن چل رہا ہے ہمارا, اینڈ اس کے بعد میرے پہ کیس ہو چکا ہے اس وقت اراؤنڈ 1 billion rupees کا, مطلب 1 arab rupees کا اس نے کیس کیا ہوا. ایک ڈائریکٹر جو آئے سامنے اور وہ سمجھ لیں کہ میں نے ان کی بات کی ہے. میں نے کوئی نام نہیں لیا تھا, ہم نے کوئی کسی کا نام نہیں لیا تھا, نہ لڑکی نے اپنا نام دیا ہے نہ ڈائریکٹر کا نام آیا ہے, بٹ وی گاٹ سوڈ بائی ڈائریکٹر جس کا میں ابھی نام نہیں بھی لیا تھا.
نہیں بالکل ہم بھی نہیں چاہتے کیونکہ جب کوئی خود موجود نہ ہو ڈیفینڈ کرنے کے لیے. لیکن میں یہاں آپ سے ایک بار آپ کو یاد دلاؤں گی, آپ جب بات ہوئی تھی تو آپ نے مجھے بتایا کہ کیونکہ اسالٹ جو ہے وہ کام کی جگہ پر نہیں ہوا تھا اور پاکستان میں ایسا کوئی قانون نہیں ہے کہ اس لڑکی کو انصاف مل سکے. تو مجھے بتایا عظمیٰ نورانی صاحبہ نے کہ نہیں ایسا نہیں ہے. عظمیٰ صاحبہ اگر آپ اس بات کا جواب دے سکیں, ان کو بتا سکیں.
نہیں, وہ جو قانون بنا تھا پروٹیکشن اگینسٹ سیکشوئل ہراسمنٹ دی ورک پلیس ایکٹ, اس کے ساتھ ساتھ 509 جو پی پی سی کا سیکشن ہے اس میں ترمیم کر کے اس کو کرمنلائز کر دیا تھا. اور اس میں یہ ہے کہ ناٹ اونلی ود ان دا آفس لوکیشن بٹ ایون ریلیٹڈ ٹو دا ورک پلیس اٹ کین ٹیک پلیس آؤٹ سائڈ دی آفس آلسو. So that also becomes punishable offense bana diya hai. So 509 brings in the act mein ye dal kar usko cover mila hai ki agar jaise ladki kisi office mein kaam karti hai, wo bahar ja rahi hai, usko koi follow kar raha hai ya usko pursue kar raha hai ya office ke bahar bhi usko uski usko harass kar raha hai, to wo bhi is act ka hissa hai.
ہمارا خالی ہمارا مسئلہ بس یہ تھا کہ ہمارا پلان ابھی یہ تھا کہ وی ڈنٹ برنگ دا وکٹم ان دا فرنٹ, وی جسٹ ڈنٹ برنگ دا اینڈ وی نیور سیڈ اے ورڈ اباؤٹ دا.
اگر اردو تھوڑی سی بولے آپ.
اچھا ہاں سوری سوری. اینڈ تو ہم نے نام کسی کا نہیں لیا تاکہ لڑکی بھی محفوظ رہے اور بات بھی ہو جائے, اور مطلب کسی کا نام نہیں لیا ہم نے. تو کوئی موومنٹ کو نا ایک انرشیا ملا تھوڑا سارا, کیونکہ ابھی جس حال میں لڑکی ہے وہ دو دفعہ اس کو شاید کمنٹ کرنے کی کوشش کر چکی ہے.
کچھ کہہ رہی ہیں میرے خیال عظمیٰ صاحبہ کچھ کہہ رہی ہیں.
میں یہ کہہ رہی ہوں کہ دیکھیں یہ جو ہے جو قانون, وہ جو وکٹم ہے وہ ہی کمپلینٹ ہو سکتا ہے نا, as far as I understand. If the girl cannot come forward and approve, and that this law can only be used by the victim. Third party کا I don't know کیا اس میں رول ہو سکتا ہے, اس کو کوئی اور, I think it cannot come under this law, under the protection of against sexual harassment law. But what Jami is doing, I know what he has done is that he talked about that letter एंड अब वो खुद मुसीबत में फंस गया क्योंकि उसके ऊपर आई थिंक डेफेमेशन का केस कर दिया. एम आई राइट जामी? आपको याद है अली जफर के खिलाफ जब वो अमीशा ने जब शी ब्रॉट इट आउट तो अली जफर ने भी उसके ऊपर डेफेमेशन का केस लगा दिया है. तो यही मैं कहती हूँ कानून साजी तो होती है लेकिन जैसे कि ये भी बात कर रही थी जवेरिया कह रही थी कि जो विक्टिम होता है हमारे यहाँ अनफॉर्चुनेटली वो उसको प्रोटेक्शन मिलने के बजाय सोसाइटी उसको उल्टा अटैक कर देती है उसके खिलाफ मजीद उसकी कैरेक्टर असैसिनेशन शुरू हो जाती है. So it becomes very difficult for a person to come out and talk about the violence or abuse jo uske saath ho raha hai. Jaise Asma ke case mein le le, Nisha ke case mein le le, Jami is trying to protect a woman. Wo ladki dar ke mare samne nahi aa rahi kyunki yahi hota hai ki uski apni reputation ka sawal hai.
Lekin masla ye hai ki wo samne aana padega. Ye jaisa ki Uzma sahiba ne kaha ki uske aaye bagair main bhi yahi samajhti hu ki kanoon mera shoba nahi. Lekin mera khayal hai ki complaint to wahi kar sakti hai, aap Jami se nahi kar sakte. तो आपको उनको हिम्मत दिलानी पड़ेगी लेकिन कहीं ना कहीं शायद कोई ऐसी गुंजाइश मौजूद हो कि बंद कमरे में वो कार्रवाई या उनका नाम सामने ना आए क्योंकि मैंने कई दफा मुकदमों के बारे में पढ़ा है तो उसमें पूरा नाम इस्तेमाल नहीं होता लड़कियों का जब रिपोर्ट हो रही होती है. मैं सिर्फ चंद मिनट बल्कि 3 मिनट बाकी है, मैं सिर्फ एक एक जुमला चाहूंगी बहुत मुख्तसरन कि क्या आपके ख्याल में जी किया जा सकता है इसके लिए. सबसे पहले जवेरी आप वापस आई हैं जल्दी से बहुत मुख्तसर.
जी मैं ये कहूंगी कि हमें घरेलू तशद्दुद को जो है मुस्तरद करना चाहिए और उस पर आवाज उठानी चाहिए और अगर कोई शख्स मुखातिबन जो है सामने आती है तो हमें उसको सपोर्ट करना चाहिए. इसी तरीके से जो है हम इस पे काबू पा सकेंगे. बहुत हद तक खत्म तो नहीं हो सकता
लेकिन
ठीक है, अगर हम इस पर मदद करेंगे आवाज उठाएंगे तो डेफिनेटली हम बहुत हद तक इसको कम कर सकते हैं.
सानिया सईद? सानिया
मेरा ख्याल है कि सिर्फ
जी
मेरा ख्याल है कि जो लोग इसके खिलाफ आवाज उठा रहे हैं अगर हम बहुत कुछ नहीं भी कर सकते हैं तो कम से कम आवाज में आवाज मिला सकते हैं, साथ खड़े हो सकते हैं और जितनी ज्यादा इंफॉर्मेशन हमें मिलती है वो हमें अपने पास रखनी चाहिए और जहाँ जहाँ पॉसिबल है हम सबके बीच में होते हैं ऐसे लोग
जी.
हमें रोज ऐसे लोग मिलते हैं अगर हम थोड़ी थोड़ी इंफॉर्मेशन भी लोगों को देते रहे और जो लोग विक्टिम हैं और सामने नहीं आ रहे और हो सकता है वो कहीं सामने ना आए लेकिन अगर हम उनको थोड़ा सा टेंशन कर सकते हैं कहीं से
बहुत बड़ी बात है. वो कहते हैं ना कतरा कतरा करके
मिलकर एक बड़ी तब्दीली
बिल्कुल कर सकते हैं. महनाज रहमान
जी, कानून पर पूरी तरह अमल बरामद किया गया है और मैं समझती हूँ कि मीडिया और खासतौर पर इलेक्ट्रॉनिक मीडिया जो है वो बहुत पॉजिटिव रोल अदा कर सकता है अगर वो पॉजिटिव मैसेजेस दे और ये अवेयरनेस फैलाए लोगों में कि ये गलत है औरतों पर तशद्दुद करना कानून बन चुका है आपको सजा मिलेगी. कि अवेयरनेस अगर मीडिया फैलाए तो मेरे ख्याल से उसे काफी फर्क.
मैं तो बिल्कुल ये समझती हूँ कि मीडिया का बहुत बड़ा रोल है. जामी आप वाहिद हमारे प्रोग्राम में मेल फिगर है और बड़ी बात है कि आप औरतों के हक के लिए लड़े. एक जुमले में अगर आप कुछ कहना चाहें फिर आखिर में
मैं तो ये कहूंगा कि औरत जहां भी खड़े होकर जो कुछ बोले अभी सुन ले इस मुल्क में क्योंकि वो झूठ नहीं बोल सकती क्योंकि वो मारी जाएगी. बस सुन ले जो वो कह रही है. कंप्लीट मीटू मूवमेंट का एक ही वो है कोर जो औरत बोले बस उसको मान लें बस.
शुक्रिया. और उज़्मा नूरानी साहिबा आखिरी हर्फ आखिर आपका जी.
थैंक यू. अग्री विद जामी क्योंकि जब औरत बाहर निकल कर अपनी आवाज उठाती है उसको सुनने और उसको अहमियत दें उस आवाज को क्योंकि औरत की आवाज बड़ी मुश्किल से बाहर आती है और ना कि जैसे मतलब इस वक्त जो अफसोसनाक चीज हुई है कि हमारे पार्लियामेंटेरियंस बजाय इसके कि वो औरत के ऊपर जो तशद्दुद होता है उसके ऊपर आवाज उठाएं उल्टा वो औरतों के खिलाफ आवाज उठा रहे हैं जिन्होंने तशद्दुद के خلاف آواز اٹھائیے.
بہت شکریہ, بہت شکریہ عثمان نورانی صاحبہ. تو سامعین اس کے ساتھ ہی ہمارا یہ آج کی گفتگو اختتام کو پہنچتی ہے. عورتوں کے خلاف تشدد کے بارے میں عثمان نورانی صاحبہ, ثانیہ سعید, جویریہ صدیق, مہناز رحمان جامی اور شہباز گل صاحب ہمارے مہمان تھے. شہناز عزیز کو اجازت دیجیے آئندہ پروگرام تک کے لیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
میکسیکو کے ساتھ امریکہ کی سرحد پر انسانی ہمدردی کے بحران کی کئی شکلیں ہیں. ان میں سیاسی پناہ کے لیے درخواستوں کی خاطر ہفتوں کا انتظار, حراست میں لیے جانے سے متعلق مبینہ ہولناک کیفیت اور تازہ ترین اقدام میں میکسیکو واپس بھیجا جانا, ایک پرہجوم پناہ گاہ میں ہفتوں تک انتظار کرنا شامل ہے. دوسرے لوگوں کو جن میں بچوں والے خاندان شامل ہیں اور جنہیں قانون کے تحت غیر معینہ مدت کے لیے حراست میں نہیں رکھا جا سکتا, امریکہ میں داخل ہونے کی اجازت دے دی جاتی ہے. لیکن اب کیلیفورنیا کی ایک کاؤنٹی میں تارکین وطن کے خاندان بھرے ہوئے ہیں جو بس سٹاپوں اور سڑک کے ٹکڑوں پر کیمپ قائم کر رہے ہیں. سین ڈیاگو کاؤنٹی کا کہنا ہے کہ وہ اتنی بڑی تعداد میں لوگوں کی آمد سے نہیں نمٹ سکتی اور اس کے سپروائزروں کے بورڈ نے فیصلہ کیا ہے کہ امداد کے لیے ٹرمپ انتظامیہ پر مقدمہ دائر کیا جائے گا. مزید تفصیلات کرسٹینا شیواچینکو نے اپنی رپورٹ میں مہیا کی ہیں. میکسیکو کی سرحد پر واقع سین ڈیاگو کا شہر وسطی امریکہ سے آنے والے تارکین وطن کے لیے ایک چوکی کا کام دیتا ہے. یہ لوگ ایک اچھی اور محفوظ زندگی کے لیے امریکہ آتے ہیں. ہنڈورس سے آئے ہوئے ایک تارکین وطن کے الفاظ, یہی میری کل کائنات ہے, کپڑے اور دستاویزات. ایک عورت نے اپنا نام بتانا نہیں چاہا. اس کے پاس ایک تھیلا ہے اور چار بچے اس کے ساتھ ہیں. وہ ہنڈورس سے گویٹیمالا اور میکسیکو ہوتے ہوئے 5,000 کلومیٹر کا سفر طے کر کے امریکہ کی سرحد پر پہنچی ہے جہاں اس نے سیاسی پناہ کی درخواست دے رکھی ہے. اس نے اپنی داستان یوں بیان کی, ہم نے امریکہ آنے کا فیصلہ اس وقت کیا جب ہنڈورس میں ایک گینگ زبردستی ہمارے گھر میں گھس آیا. اس نے ہماری آبرو ریزی کی اور ساتھ ہی ہماری 13 سال کی بیٹی کی بھی عصمت دری کی. سیاسی پناہ حاصل کرنے والے خاندان جب امریکہ کی سرحد پار کرتے ہیں تو انہیں تارکین وطن کے حراستی مراکز میں منتقل کر دیا جاتا ہے. جب ان کی کاغذی کارروائی ہو جاتی ہے تو انہیں امریکہ میں رہا کر دیا جاتا ہے اور ان کے ٹخنوں پر ایک الیکٹرانک کڑا پہنا دیا جاتا ہے. انہیں پتہ نہیں ہوتا کہ اب آگے کیا ہونا ہے. ایک عورت ایسی بھی تھی جس کے ساتھ اس کے بچے بھی تھے اور وہ اس اعتبار سے خوش قسمت تھی کہ انسانی حقوق کی ایک تنظیم نے اس کی مدد کی. اس تنظیم کی رابطہ کار سینڈرا ایلوراڈو بتاتی ہیں, یہ ہمارا بڑا ہال ہے, اب یہاں بہت لوگ آ رہے ہیں, تقریباً 67 افراد یہاں موجود ہیں. سین ڈیاگو میں مختصر مدت کے لیے سیاسی پناہ حاصل کرنے والوں کے لیے یہ واحد پناہ گاہ ہے. تارکین وطن سے متعلق عہدیدار تارکین وطن کو ان کے رشتہ داروں کے ساتھ ملاپ میں مدد فراہم کر رہے تھے اور جبکہ ان کے کیسز کا جائزہ لیا جا رہا ہوتا تھا انہیں آمد و رفت کی سہولت بھی باہم پہنچا رہے تھے. لیکن اکتوبر سن 2018 میں انہوں نے یہ کام بند کر دیا. سین ڈیاگو ریسپانس نیٹ ورک کی رابطہ کار سینڈرا ایلوراڈو کہتی ہیں, ایک مرتبہ جب یہ پروگرام ختم ہو گیا تو انہوں نے ان لوگوں کو گرے ہاؤنڈ اسٹیشن پر چھوڑنا شروع کر دیا. وہ انہیں سڑکوں پر چھوڑ جاتے ہیں. کینٹین کے دروازوں کے نزدیک ایک لمبی قطار لگ جاتی ہے. تقریباً تمام بڑے لوگوں کے ساتھ بچے بھی ہوتے ہیں. گرم کھانے کے علاوہ انہیں طبی امداد بھی مہیا کی جاتی ہے اور ساتھ ہی انہیں حوصلہ بھی دیا جاتا ہے. ایک رضاکار پیٹریشیا سرینو کہتی ہیں, ہم ان کے لیے سفر کی سہولت مہیا کرتے ہیں اور ساتھ ہی بس یا ہوائی جہاز کے سفر کے لیے ٹرانسپورٹ کی سہولت بھی دیتے ہیں. اکتوبر سن 2018 کے بعد سے 2.5 لاکھ تارکین وطن کو امریکہ کی جنوبی سرحد کے پار امریکہ آنے کی اجازت دی جا چکی ہے. یہ تعداد اس سے پہلے کے سال کے مقابلے میں دگنی ہے. پناہ گاہوں میں ضرورت سے زیادہ لوگ ہیں. سین ڈیاگو کے حکام نے وعدہ کیا ہے کہ ایک زیادہ بڑی پناہ گاہ کا انتظام کیا جائے گا. उन्होंने यह फैसला भी किया है कि तारकीन वतन के बहरान से निमटने में बदनस्मी पर ट्रंप इंतजामिया पर मुकदमा दायर किया जाएगा. सैन डियागो के फील्ड ऑफिस डायरेक्टर का कहना है, हर दिन तकरीबन 100 से लेकर 200 तक लोग आते हैं. इनमें खानदानों की सूरत में आने वाले भी शामिल होते हैं. बढ़ती हुई तादाद के बायस हम इनकी मजीद मदद करने से कासिर हैं कि वो अपनी आखिरी मंजिलों तक पहुंच जाएं. उनका मजीद कहना है कि बिलाखिर ऐसा होता है कि सिर्फ 10% तारकीन वतन को सियासी पनाह दी जा सकती है. बकिया लोग या तो अपने मुल्क वापस चले जाते हैं या अमरीका में ही गैर कानूनी तौर पर अपनी रिहाइश जारी रखते हैं. रजी अहमद रिजवी के लिए अंजुम हैरल्ड गिल, वॉइस ऑफ अमेरिका, वॉशिंगटन.